नमस्कार कार्यक्रम मैले जे भोगेबाट म प्रकाश पन्त तपाईँ कार्यक्रम मैले जे भोगे हरेक बिहिबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। साथै तपाईँ हामीलाई www.radiobheri.com.np मा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिहरूको जीवन भोगाई सुन्छौँ जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई प्रस्तुत गर्छौँ। कार्यक्रममा हामी तपाईँ हाम्रै जीवन भोगाई सुन्छौँ र सुनाउँछौँ। आजको कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई सुन्छौँ जसले आफ्नो जीवनलाई अँध्यारोबाट फर्काएर उज्यालो मार्गमा हिँडाउन सफल हुनुभएको छ, अर्थात् जीवन रूपान्तरण भन्ने शब्दलाई व्यवहारमै उतार्नु भएको छ।
वेमाई म को मैले जीवनमा गर्न पर्ने के थियो, कुन पोइन्टबाट बिग्रेँ, अब ती दिनहरू मेरा फर्केर आउनन्, अब आउने दिनहरूलाई चाहिँ आजैका मितिबाट अहिलेकै मितिबाट म केही गर्न सक्छु भन्ने एक किसिमको पोजिटिभ थिङ्किङ आयो र सँगसँगै मैले काम गर्दै गएँ।
भनिन्छ 12 वर्षपछि खोला पनि फर्किन्छ, उहाँको जीवनमा पनि यही भनाई लागू भयो। कुनै बेला मदिराको कुलतमा फस्नु भएका उहाँले आफ्नो जीवनमा चमत्कारिक परिवर्तन ल्याउन सफल हुनु भएको छ।
5 वर्ष अगाडिसम्म म आज चाहिँ स्पष्टीकरण आउने हो कि एक किसिमको तनाव लिएर म घर बस्न पर्थ्यो, तर अहिले छैन। म 10 दिन बिदामा बसेँ भने पनि यस्तो काम थियो भनेर हाकिम साहबले फोन गर्नुहुन्छ।
5 वर्ष अघि विश्वकै चर्चित कोच नरबहादुर कार्कीसँगको भेटपछि उहाँको जीवनले नयाँ गति लियो अनि उहाँले आफ्नो जीवनलाई नजिकबाट नियाल्ने अवसर पाउनुभयो।
68 सालको भदौको महिनामा लाइफ कोच नरबहादुर कार्की सरसँग जीवन रूपान्तरणको कार्यक्रममा बसेँ। त्यसपछि मैले बिस्तारै बुझ्दै गएँ जिन्दगी के हो। म यसभन्दा अगाडि केही पनि थाहा पाएकै रहन्छु जिन्दगी के हो, जिन्दगीमा गर्न पर्ने कामहरू के हुन् भन्ने कुराहरू, म आफ्नो पेसाप्रतिको जवाबदेता जिम्मेवारी एउटा हुन्छ नि कर्तव्य बोध भन्ने कुरा मैले पालनै गर्न सकेका रहन्छु, मेरो सामाजिक दायित्व, मेरो चाहिँ घर परिवारप्रतिको जिम्मेवारी, म एउटा जागिर खाएको मान्छे मात्रै होइन अथवा चाहिँ म एउटा घरको छोरो मात्रै होइन, म देशको नागरिक पनि हुँ भन्ने कुरा त्यसपछि मात्रै मलाई 68 सालपछि मात्रै फिल भयो।
12 वर्षको अवधिलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल सम्झने उहाँ अहिले अरूलाई जीवनको नयाँ परिभाषा सिकाउनुहुन्छ। उहाँ अर्थात् सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका सब इन्जिनियर किशोर कडेलले आफ्नो जीवनमा के कस्ता आरोह र अवरोहहरू भोग्नु पर्यो, सरकारी सेवामा रहँदा उहाँले के कस्ता अनुभव सङ्गाल्नु भएको छ, अब सुनौ सब इन्जिनियर कडेलको जीवन भोगाई।
मेरो बुवा मेरो मम्मी दुइटै शिक्षक, शिक्षाको ज्योति बालेर हिँड्ने मान्छे, पढ्न पर्छ भन्ने सानैदेखि एक किसिमको छाप परिरहेको थियो।
कति सालमा एसएल पास गर्नु?
म 2054 सालमा। मेरो एकजना दिदी र एकजना बहिनी, बहिनी सानै, दिदी चाहिँ अएब पढ्ने, त्यो बेलामा एक घर एक डक्टरको कन्सेप्ट अनुसार अएब धेरै उच्च शिक्षा चाहिँ होइन तर अएब चाहिँ पढ्ने भए हुनाले दिदी राप्ती प्राविधिक शिक्षालय दाङमा जानुभएको थियो र मलाई पनि त्यहाँ साह्रै जाने इच्छा लाग्यो अनि म पनि अएब पढ्ने भन्ने हिसाबले मेन्टल्ली प्रिपेयर, बुवा पनि मम्मी पनि मेन्टल्ली प्रिपेयर नै त्यही भइराख्नु भएको थियो। तर त्यहाँको एकजना हाम्रो कणेल सर भन्ने हुनुहुन्थ्यो भाइस प्रिन्सिपल, उहाँले चाहिँ होइन सब ओभरसेयर पढ्यो भने पनि राम्रै छ, पछि स्थानीय निकायहरूमा जागिर खान पनि सजिलै हुन्छ भन्ने हिसाबले उहाँहरूले काउन्सिलिङ गर्नुभयो बुवालाई र मलाई पनि सब ओभरसेयर भनेको बहुत राम्रो पढाइ हो क्या एउटा इन्जिनियरिङ लाइनको भन्ने लागेर अनि म सब ओभरसेयर त्यहीँ पढेँ। म सानैदेखि अलि चञ्चले स्वभावको र अलि उशृङ्खल टाइपको, त्यो अलि भिन्नै प्रकृतिको मान्छे र म त्यो बेलामा खास दाङमा पनि म एकचोटि राम्रो एउटा रमाइलो कथाको कारणले गर्दा म दाङमा पुगेका थिएँ। म बहिनी सानै, बहिनीलाई चाहिँ बिरामी भइराखेँ कि त्यसको कान पनि त्यही दिन छेडेको अवस्था थियो। मेरो माइलो अङ्कल पनि जागिरको सिलसिलामा मेरै घरमा बस्नु पाहुनाको रूपमा आउनुभएको, माइलो अङ्कल बुवा मम्मी खाना खाँदै हुनुहुन्थ्यो, मैले 81 बहिनीलाई चाहिँ हान्न पुगेँ, हानिसकेपछि मलाई बुवाले हान्नु भयो अनि मैले भाग्नुपर्छ भन्ने कन्सेप्ट बनाएर माइलो अङ्कलको पैसा चोरेर, मलाई अहिले पनि याद छ, 1300 रुपियाँ चोरेर मलाई सबभन्दा पहिला भाग्ने मन लाग्यो। भाग्ने भनेपछि कहाँ जाने त भनेर भन्दाखेरि म पहिला त यहाँबाट घरबाट त निक्लेँ, निक्लिसकेपछि कोलपुर पुगिसकेपछि म एकचोटि दिदीलाई भेट्छु भनेर दाङ पुगेँ। दाङ पुगिसकेपछि दिदीले त्यो बेलामा ल्यान्डलाइनको प्रचलन, ल्यान्डलाइनबाट कुरो गरिसकेपछि त्यहाँको सरहरूले मलाई काउन्सिलिङ गर्नुभयो, दिदीको मार्फत काउन्सिलिङ गरिसकेपछि तिमीले जीवनमा केही गर्नपर्छ किशोर, तिमी भर्खरको केटा छौ, केही गर्न सक्छौ भन्ने एउटा प्रेरणा दिनुभयो र मलाई टेक्निकल लाइनप्रति त्यसपछि एक किसिमको ऊर्जा आयो। 2056 साल असारको 20 गते पहिलोचोटि मैले जागिर खाएको दैनिक जालादारीको रूपमा, नगरपालिकामा यो स्थानीय निकाय जनताको प्रत्यक्ष हात पुग्ने, प्रत्यक्ष दैनिक जीवनसँग सरोकार राख्ने स्थानीय निकायमा जागिर खाँदाखेरि रमाइलै अनुभूति छ। आमा जति दुःख भए पनि, आमा जति गरिब भए पनि सन्तानहरूलाई चाहिँ एकदम उच्च हुन्, यिनीहरू भोलि बिहान भविष्यमा राम्रो गरून् भन्ने, र माइतीले चेलीबेटी जति सम्पन्नै भए पनि त्यो दिने एउटा भनाले केही एक्सपेक्टेसन चेलीबेटीले गरिराखेका हुन्छन्, त्यो अनुसारको चाहिँ नगरपालिकामा जागिरको मैले अनुभूति चाहिँ त्यसरी गरेका छु। अग्रज दाईहरू होइन, प्रकाश पौडेल दाई, यामलाल गिरीजी, उहाँहरू जस्तो मान्छेहरूसँग साथ गर्न पाएको छु, उहाँहरू बी पोजिटिभ, हरेक कुराहरूलाई पोजिटिभ तरिकाले, कहिलेकाहीँ मसँग पनि संवेदनात्मक हिसाबले चाहिँ रिसहरू हुन्छ, म पब्लिकहरूसँग पनि कहिलेकाहीँ रिसा जस्तो फिलिङ्स आफूलाई पनि आउँछ, त्यो बेलामा हामी स्थानीय निकायमा काम गर्ने मान्छे यसरी गर्नुहुन्न भाइ भनेर यो अग्रज दाईहरू, उहाँहरू अब साथीकै रूपमा, दाई साथीकै रूपमा हुनुहुन्छ, उहाँहरूले चाहिँ बी पोजिटिभ तरिकाले सम्झाउनुहुन्छ। 12 वर्ष रेगुलर मैले अफिस सुरु गरेकोबाट म चाहिँ अल्कोहोलिक भएँ, मेरो घरमा पनि अब खासै आर्थिक समस्या नपर्ने, मेरो बुवा पनि जागिर, मम्मी पनि जागिर, अहिले बुवा शारीरिक हिसाबले हुनुहुन्न, त्यो भइसकेपछि एउटा छोरो, दिदी बहिनीहरूको बिहा भइसकेका थियो, सबै आफ्नो हिसाबले पढेर जागिर सागिर खाएरै बिहा भएको थियो, मलाई चाहिँ त्यस्तो पैसाको साह्रै समस्या पनि नहुने, र स्थानीय निकायमा काम गर्दाखेरि काम गर्ने मान्छेलाई लोकल भएको कारणले गर्दा मायाकै हिसाबले, चिन्जानकै हिसाबले पनि काम गर्न गयो भनेदेखि, त्यसमा पनि टेक्निसियन काम गर्न गयो भनेदेखि 200-400 रुपियाँ जो कोहीले पनि खुसीका साथ दिने, त्यो हिसाबले मलाई कहिले पनि पैसाको अपुग भयो भन्ने कुरै भएन, र म त्यसलाई चाहिँ मिसयुज गरेर म चाहिँ एउटा अल्कोहोलिक भएँ। नर्बा सरको बहुत राम्रो त्यो कार्यक्रमबाट मैले सिकेको कुरा, तिमीलाई जन्म दिने आमालाई तिमीले कहिल्यै पनि गएर ढोक गरेका छैनौ, आज गएर गएर के भन्नुहुन्छ भनेर भन्दाखेरि, अरू धेरैले चिठी लेख्ने, त्यो आमाको एउटा सेसनमा चिठी लेख्दाखेरि धेरैले भावनात्मक हिसाबले रोए पनि, शारीरिक हिसाबले थिएनन् भने पनि, त्यो गर्दाखेरि मैले चाहिँ चिठी नै लेखेँ र गएर मम्मीलाई मेरो आफ्नो जन्मदिने आमालाई सुनाएँ, र मैले एउटा ठुलो साहस गरेँ, त्यो साहस भोलि बिहान आएर नर्बा सरसँग मैले यसरी सेयरिङ गरेँ भनेर भन्दाखेरि, पहिलो दिन त मम्मी पनि अचम्म मान्नुभयो, त्यसपछि तिमी किशोर तिमी अगाडि बढ्न सक्छौ, किन सक्छौ भने तिमीले जे गर्यौ त्यही कुरा भन्यौ, त्यसपछि मलाई एक किसिमको साहस आयो, म केही गर्न सक्छु, म संसारलाई जित्न सक्छु, पहिला आफूलाई जित्नु छ, मसँग भएको थुप्रै कमजोरीहरू छन् होलान्, तीमध्ये पहिलो मेरो कमजोरी, संसारले नै देख्ने कमजोरी भनेको मेरो अल्कोहोलिक हो, मैले यो चाहिँ छोड्नुपर्छ आजैका मितिबाट, मैले संसारमा अरूलाई त कसैलाई चेन्ज गर्न सक्दैन अथवा रूपान्तरण गर्न सक्दैन, तर म मेरो मनलाई कन्ट्रोल गर्न सक्छु, म आफ्नो मनलाई राम्रोसँग अगाडि बढाउन सक्छु, पोजिटिभतिर लिएर अल्कोहल व्यवस्थापन गरेर खान सक्ने भइदिया, मैले ती मेरा 12 वर्षहरू अन्धकारमा बिताउनु पर्ने थिएन, मैले व्यवस्थापन गर्न सकेन। साथीभाइको लैलै, एउटा छोरो, के फरक पर्छ र, म त जागिर खाएको मान्छे, कलिलै उमेरमा जागिर खाएको मान्छे, यस्ता यस्ता नेगेटिभ कुरा, जसले म त्यही कुरा पोजिटिभतिर लगाउन सक्थेँ, म पढ्न पर्छ भन्न सक्थेँ, म पढ्नतिर लागेन, मलाई पुग्छ, म यति भए सब चिज पुग्छ भन्ने हिसाबमा मेरो थिङ्किङ नै त्यस्तो भयो। मलाई अहिले दाल भात तरकारी नखा त कसैले भनेकै छैनन् नि, दाल भात तरकारीले त मलाई असर गरेकै छैन, असर गर्यो केले त भन्दाखेरि त्यसैले गर्यो, भर्खर थाइल्यान्ड पनि गएर आएँ, थाइल्यान्डमा गएर आउँदाखेरि समुद्रको छेउमा राति दिउँसो मतलब छैन, सबै मान्छेहरू क्यान बियर समातेर बसेका छन्, तर पनि मलाई खाउँला जस्तो कहिले पनि लागेन, त्यो एक किसिमको आत्मबल 5 वर्षसम्म पनि भइसकेको होला, र सँगसँगै म नरबहादुर कार्की सरसँग किप एन्ड टच भइराखेको छु, मलाई कहिले काहीँ क्रेभिङ चाहिँ आउँछ, कहिले काहीँ चाहिँ यसको समस्याको समाधान यही हो क्या जस्तो पनि लाग्छ, कहिले काहीँ त्यस्तो हुन्छ, त्यस्तो भए बेलामा म बजारतिर कतै पनि छिर्दैन, सरासर घर जान्छु, मेरो एउटा प्रेरणा, मलाई हरेक कुरामा सुख दुःख कुराहरू गर्ने मेरो आमा हुनुहुन्छ, उहाँले पनि धेरै कुरा बुझ्नुहुन्छ, उहाँले बुझिसकेपछि तिमीलाई यस्तो लाग्नु स्वाभाविकै हो बाबु, तिमी हिजोसम्म यो एडिक्सनमा फसेको मान्छे आज चाहिँ तिमीले अर्को हिसाबले सोच्न सक्ने भएको छौ, अनि जलास हुन्छु।
तपाईँको कोच नरबार कार्कीसँग यदि भेट हुन्थेन भने, यदि उहाँसँग उहाँको सम्पर्कमा जानु हुन्थेन भने, उहाँको विचारहरू अथवा उहाँको त्यो जुन सकारात्मक सोचाइको कुराहरू तपाईँले ग्रहण गर्नु हुन्थेन भने, यसो अहिले हेर्दाखेरि के हुन्थ्यो होला जस्तो लाग्छ?
भयावह स्थिति भइसक्थ्यो, मेरो घरमा अब शारीरिक हिसाबले बुवा हुनुहुन्थेन, मम्मी मात्रै हुनुहुन्छ, श्रीमती छोराछोरीहरूलाई त म त्यसै पनि पेलिदिन्थेँ होला, मेरो त्यो नेचर अनुसार त म पेलिदिन्थेँ होला, म अल्कोहोलिक धेरै हुन्थेँ होला, जागिरबाटै पनि निष्कासित हुनुपर्थ्यो होला, एउटा असम्मानित भएर निक्लिनुपर्ने कन्डिसन आउन सक्थ्यो होला, म अल्कोहोलिक भएर सायद मेरो जीवन नै रहन्थेन कि, म नर्बा सरलाई भेट्नु मेरो जीवनको बहुत सुनौलो दिन, बहुत सुनौलो दिन, मेरो माइन्डमै एक किसिमको माइन्ड नै क्लियर गरिदिनु भयो, खाली गराइदिनु भयो, मैले खाली भएको ठाउँमा केही लेख्न सक्छु।
35 वर्षलाई फर्केर हेर्दाखेरि के रहेछ जीवन जस्तो लाग्छ तपाईँलाई?
जीवन अनुभव, जीवनबाट धेरै कुरा सिक्नु छ, जीवनमा धेरै कुराहरू गर्नु छ होइन। जीवन यो खेलहरू मध्येको महाखेल हो।
बाह्र वर्षसम्म जीवनमा जे जस्तो आरोह र अवरोह आए पनि कडेल पछिल्लो समय आफ्नो अलग्गै पहिचान बनाउन सफल हुनुभएको छ। कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएका उहाँले आफ्नो पेसाको मान सम्मानमा आँच आउन दिनुभएको छैन।
जीवनमा गरेको एउटा गल्ती अब त्यसले मलाई धेरै पछाडि पार्यो, बेग्लै कुरा हो, तर त्यसबाट मैले धेरै कुरा सिकेँ जिन्दगीमा। बी पोजिटिभ कहीँ कतैकोबाट नगरपालिकाको बारेमा केही बुझ्नुपर्ने भयो भनेदेखि अमलामा गर्ने कर्मचारीहरू मध्ये म आफूलाई छानेको जस्तो मान्छु।
सब इन्जिनियर कोडेलले कुनै समयमा सेना भएर देशको सेवा गर्ने सपना देख्नु भएको थियो, तर आमाको इच्छा विपरीत जान नसकेर त्यो सपनालाई त्यागिदिनुभयो।
भित्रबाट देशको रक्षक भन्छु म चाहिँ, नेपाली सेनातिर जान्छु भन्ने चाहिँ थियो। देशमा भएको द्वन्द्वकाल, प्रत्येक दिनका घटनाहरूले गर्दा म एउटा मात्रै छोरो स्थानीय निकायतिर अथवा यहीँ प्रोजेक्टतिर अथवा केही सानोतिनो काम गरेर पनि गर्नपर्छ भनेर मेरो आमाले भनिसकेपछि म आर्मीमा देखिन गएन।
जीवनलाई जस्तो चाह्यो त्यस्तै बनाउन सकिन्छ भन्ने कडेलले जीवनमा धेरै तिता मिठा अनुभव पनि सङ्गाल्नु भएको छ।
बुवा कामकै सिलसिलामा दैलेख जानुभएको थियो, बेलुका चाहिँ अकस्मात एकजना त्यहाँको भाइ अशोक भाइले चाहिँ बुवा एक्सिडेन्ट पर्नु भयो भनेर भन्दाखेरि चाहिँ छानाबाट खस्या जस्तो भएको थिएँ। नोनाटिकन भन्न भाइ, बुवाले बाइकै लगेर जानुभएको छैन, बाइक एक्सिडेन्ट भयो भनेर भनिसकेपछि नोनाटिकन भनेपछि उसले चाहिँ दाई मैले तपाईँलाई ढाँट्ने कुरो छैन, घर सम्हाल्नुहोस्, बुवा चाहिँ शारीरिक हिसाबले रहनु भएन भन्यो उसले। अनि त्यो दिन चाहिँ मलाई एकदम मेरो जिन्दगीको सबभन्दा नराम्रो दिन, तर पनि अब पछि फेरि म नरबासरको कार्यक्रममा जब बसेँ त्यसपछि शारीरिक हिसाबले बुवा हुनुहुन्न त के फरक परेछ, बुवा र मम्मीको 23 वटाको क्रोमोजमबाट मसँगै बुवा हुनुहुन्छ, मैले त्यो अनुसार आफूलाई ढालेको छु। म खुसी भएको दिन त मैले जब नगरपालिकामा थाईको नियुक्ति बुझेँ त्यो दिन उत्साहित भएको पहिलो दिन। त्यसपछि जीवनको क्रममा जुन दिन मैले मेरो आमालाई हँसाउन भन्नाले जहाँ कतै जान्छ भने पनि आज छोरो रक्सी खाएर आउने हो कि अथवा कहीँ कतै लुट्ने हो कि कहीँ कतैबाट ल्याउन पठाउनु पर्ने हो कि भनेर अब म कन्फिडेन्स छु छोरा भनेको दिन मलाई बहुत खुसी लाग्छ।
सकारात्मक सोचाइका धनी सब इन्जिनियर किशोर कडेलले समाज सेवा गर्ने र वीरेन्द्रनगरको विकासमा आफ्नो बुद्धि र विवेकले भ्याएसम्म लागिरहने भावी योजना बनाउनु भएको छ।
छोराछोरी पढाउनु छ, सामाजिक हिसाबले मैले समाजमा पनि धेरै काम गर्नु छ। म वीरेन्द्रनगर नगरपालिकामा जागिर खान्छु, स्थानीय निकाय हो मेरो आफ्नै नगर। मैले जागिर खाने दिनसम्म, म कुर्सीमा बस्ने बेलासम्म मैले सक्ने जति नियमअनुसारका कुराहरू गर्छु र समाज सेवामा दुखी गरिबदेखि लिएर नबुझेका अथवा बुझेकै मान्छेहरूसँग पनि पोलिसीको बारेमा, नगरपालिकामा आउने योजना छनौटहरूको बारेमा म एउटा सहजकर्ताको रूपमा, एउटा चाहिँ समाजसेवीको रूपमा चाहिँ काम गर्छु। 58 वर्षको उमेरमा जागिर खाएर निक्लिँदाखेरि फलानुले नराम्रो काम गरेर निक्लियो त्योसँग के कुरा गर्ने भन्ने टाइपको नहोस् मानिसहरूलाई, यसले जागिर खाने बेलासम्म बहुत राम्रो गरेको थियो ऊ, त्यो कोट लगाएर बसेको बुढाले हाम्रो हजुरबुवा अरूको साथी रहेछ त्यसले चाहिँ बहुत राम्रो कन्सेप्ट निकालेको, यो वीरेन्द्रनगरमा चाहिँ केही गर्नपर्छ भन्ने सोच भएको मान्छे हो भन्ने, त्यस्तो मलाई चाहिँ
आफ्नो किसिमको एउटा प्रभाव, त्यो किसिमको एउटा छाप छोड्न
चाहिरहेको छु।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 घर भएका कडेलले जिन्दगीलाई भने यसरी निहाल्नु भएको छ।
जिन्दगी बहुत सुन्दर छ, बहुत सुन्दर छ। जिन्दगीलाई हेर्ने, जिन्दगीलाई भोग्ने र जिन्दगीलाई मान्ने तरिकाहरू फरक गर्नुपर्छ। बहुत अगाडिबाट, बहुत माथिबाट हेर्न सकिन्छ। सधैँ हामीले पीडै हो भन्ने सम्झ्यौँ भने जिन्दगी पीडा नै हो। आज मलाई यो पुगेन भनेर गुनासो गर्न थाल्यौँ भने जिन्दगी गुनासो नै हो। जिन्दगी बहुत मजाले अगाडि बढाउन सकिन्छ राम्रो काम गरेर।
सब इन्जिनियर किशोर कडेलको जीवन भोगाई सुनिसकेपछि सकारात्मक सोचका साथ अघि बढ्यो भने जीवन बदल्न सकिन्छ भन्ने प्रश्न हुन्छ। कडेलका यिनै जीवन भोगाईसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रमप्रति कुनै जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै इमेल पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे रेडियो भेरी एफएम 98.6 र 102.7 मेगा हज वीरेन्द्रनगर 8 सुर्खेत। फोन नम्बर 0385224545। मेल ठेगाना हो radiobheri@gmail.com। अर्को हप्ता यसै समयमा फेरि भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।